वेरी गुड मर्निङ, नमस्कार, हार्दिक स्वागत छ यहाँहरू सम्पूर्णलाई प्रदेशसम्म साथको विकासप्रति समर्पित एफएम दिनेश एफएम 93.8 मेगाहर्जमा कार्यक्रम तातो बहसको पर्खाइमा बस्नुभएका यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत गर्न चाहन्छु। कार्यक्रम पस्ता मनोबरा स्थानिक र हामी दिनु विभिन्न विषयमा चर्चा परिचर्चा बहस गर्छौँ, छलफल गर्छौँ, कुराकानी गर्छौँ। यतिखेर सबैको ध्यान सम्माननीय अदालततिर सँगै डाक्टर गोविन्द केसीतिर पनि छ, किनभने डाक्टर गोविन्द केसीले चाहिँ अदालतले गरेको फैसलाको विरुद्धमा उहाँले जसरी आवाज उठाउनुभयो, खास गरी भन्यो भने न्यायले चाहिँ गरेको जुन चाहिँ निर्णय छ त्यस विरुद्ध उहाँहरूले जुन आवाज उठाउनुभयो अदालतमा चाहिँ उहाँले चाहिँ भनौँ न पछिल्लो समय मेडिकल शिक्षाको सुधारको माग गर्दै पटक पटक सत्याग्रह गर्दै आएका डाक्टर गोविन्द केसीले पछिल्लो समय चिकित्सा शास्त्र संकायका डिनलाई पुनस्थापना गर्ने निर्णय भएपछि आक्रोशित हुँदै उहाँले चाहिँ फेरि अनसन बस्नुभयो। करिब 14 पटक उहाँले अनसन बसिरहँदा यसपटक उहाँले चाहिँ अदालतले गरेको फैसलाको विरुद्ध जानुभयो र अदालतको अवहेलना मुद्दा दायर भएपछि उहाँलाई चाहिँ पक्राउ गर्ने आदेश भयो। त्यसपछि चाहिँ डाक्टर गोविन्द केसीका समर्थकहरू सडकमा आए र उहाँले विभिन्न नाराबाजी गर्दै उहाँहरूले अहिले पनि धरना दिइरहनु भएको छ, खास गरी भन्यो भने काठमाडौँ, त्यसै गरी काठमाडौँभन्दा बाहिर पनि त्यसको विरोध भएको देखिन्छ। र अदालतको फैसलासँगै प्रधान न्यायाधीशका विरुद्ध पनि उहाँले चाहिँ राजीनामाको माग गर्नुभयो कि यो न्यायिक रूपमा हेर्ने भने यो ठिक थियो या थिएन। र अर्कोतिर हेर्ने भने उहाँका समर्थकहरू डाक्टर गोविन्द केसीका समर्थकहरूले जसरी आवाज उठाउँदै आउनु भएको छ, उहाँलाई चाहिँ निशर्त रूपमा चाहिँ भनौँ न छोडिनुपर्छ अर्थात् रिहाई गरिनुपर्छ भन्ने मागहरू राखिरहँदा हामीले दुवै पक्षलाई आज स्टुडियोमा निमन्त्रण गर्ने प्रयास गरेका छौँ। एकातिर कानुनविदको रूपमा चाहिँ लामो समयदेखि वकालत गरिरहनुभएका वरिष्ठ अधिवक्ता हामीसँग हुनुहुन्छ राजेन साउद, र त्यसै गरी हामीसँग डाक्टर गोविन्द केसीको समर्थकमा चाहिँ लामो समयदेखि उहाँहरूले चाहिँ डाक्टर गोविन्द केसी को पक्षमा हामी छौँ भनेर उहाँहरूले बारम्बार भनिरहँदा हिजो पनि उहाँहरूले चाहिँ धनगढीमा ऱ्याली निकाल्नुभयो। हामीसँग नारायण अवस्थी हुनुहुन्छ डाक्टर गोविन्द केसीका समर्थक। म नारायणजीबाट सुरु गर्छु। नारायणजी, यहाँलाई स्वागत छ।
धन्यवाद नमराजी।
सन्चै हुनुहुन्छ होइन?
सन्चै छ।
तपाईँहरूले डाक्टर गोविन्द केसीलाई बचाउनुपर्छ, उहाँलाई चाहिँ निशर्त रूपमा चाहिँ छोडिनुपर्छ भनेर आवाज उठाउँदै हिजो बजारमा ऱ्याली पनि निकाल्नुभयो, तपाईँहरू समर्थक पनि हो, के हो खास तपाईँहरू न्यायको विरुद्ध हो या डाक्टर गोविन्द केसीले जे गर्दा नि हुन्छ भनेर तपाईँहरूले आवाज उठाउनु भयो?
अब डाक्टर केसीले अत्यन्तै अमर्यादित अशोभनीय काम गरे, सर्वोच्च अदालतको मानहानि गरे अनि सर्वोच्च अदालतका सम्माननीय प्रधान न्यायाधीशलाई ठाडै भ्रष्ट भने भनेर जो चाहिँ भनिराखेका छन् यो एकदम आवश्यकता थियो। यो अमर्यादित अशोभनीय काम जुन डाक्टर केसीले गर्नुभएको छ यो स्वाभाविक हो र मुलुकले त्यस्तै किसिमको नायक खोजेको थियो। न्यायालयमा चरम भ्रष्टाचार हुन्छ, चरम विकृति छ भन्ने कुरा सबैलाई थाहा छ, तर त्यसका विरुद्धमा आवाज कसले उठाउने? एक न एक व्यक्तिले चाहिँ कुनै न कुनै समयमा उठाउनु पर्थ्यो। त्यो काम डाक्टर केसीले गर्नुभएको छ र त्यो कानुनी हिसाबले व्याख्या गर्दाखेरि उहाँ कमी कमजोरी हुनसक्छ उहाँको चाहिँ बोलाइमा, तर यो एकदम नितान्त एकदम आवश्यक थियो र जनता सार्वभौम सत्ता सम्पन्न हो भने एउटा निष्पक्ष ढङ्गले चिकित्सा शिक्षामा सर्वसुलभता अथवा यो चाहिँ चिकित्सा शिक्षामा विकृति हुनु हुँदैन भनेर निष्कलङ्क व्यक्तिले एउटा निष्ठावान व्यक्तिले आवाज उठाउँदाखेरि अदालतबाट नै कानुनको अपव्याख्या गरेर होस् या अदालतमा माफिया तन्त्रले चाहिँ चलखेल गरेर जुन चाहिँ डाक्टर केसीले उठाएका मागहरूका विरुद्धमा जुन फैसला आयो नि त्यसका विरुद्धमा त बोल्नुपर्ने आवश्यकता थियो र जुन उनले बोले त्यसले अदालतको मान हानि होला नहोला त्यो त फैसलाले देखाउला, तर त्यो आवश्यकता थियो र निष्पक्ष रूपले चाहिँ तुरुन्त यथासम्म तुरुन्त डाक्टर केसीको रिहाई हुनुपर्छ, निशर्त रिहाई हुनुपर्छ भन्ने
माग राख्दै आउनु भएको छ। अब म राजनजीलाई पनि वेलकम गर्छु। राजन सर, यहाँलाई पनि स्वागत छ। तपाईँ आज सर्वोच्च अदालतको पक्षमा कि डाक्टर गोविन्द केसीको पक्षमा?
विषयलाई कसैको पक्षमा चाहिँ राखेर बोल्नुभन्दा पनि विषयमाथि न्याय गर्नुपर्छ भन्ने हामीलाई लाग्छ। अब यो विषयलाई न्याय गरेर यदि हेर्ने हो भने यसको दुईवटा पाटा छन् भन्ने मलाई लाग्छ। पहिलो कुरा त न्यायाधीश र दोस्रो कुरा न्यायालय, यो दुइटै पृथक कुरा हुन् भन्ने मलाई लाग्छ। हिजोसम्म हाम्रो विधिशास्त्रले अथवा हाम्रा अदालती अभ्यासहरूले हाम्रो विद्यमान कानुनले न्यायाधीश र न्यायालय यो दुइटैलाई एउटै सिक्काका दुईवटा पाटा हुन् भन्ने अर्थमा हेऱ्यो, तर अब त्यसरी हेरिनु हुँदैन भन्ने हो। न्यायाधीश एउटा पक्ष हो र न्यायालय अर्को पक्ष हो। त्यसो भावनाले कुनै न्यायाधीश भ्रष्ट भयो भने सिङ्गो न्यायालय भ्रष्ट हुन्छ भन्ने कुरा होइन।
तर आज सर्वोच्चको कुरा रह्यो नि त राजेन्जी, त्यहाँनिर आयो नि,
त्यहाँ पनि सर्वोच्चमा पनि त पर्टिकुलर न्यायाधीशका विरुद्धमा चाहिँ बोलियो कुरा हो नि त।
अब त्यसरी हेर्दाखेरि कुरो के हो त भन्दाखेरि डाक्टर केसीले न्यायालयको विरुद्धमा अथवा न्यायालयको फैसलाका विरुद्धमा बोल्यो भन्नुभन्दा पनि कुनै न्यायाधीशको विरुद्धमा अथवा अहिलेको सामान्य प्रधान न्यायाधीशको विरुद्धमा केही बोल्नुभएको छ, त्यो बोलेको भाँति मिल्यो या मिलेन, त्यो कार्यविधि कति ठिक थियो थिएन, मिडियामा गएर सार्वजनिक रूपमा कुनै निकायका अझ भन्नुहोस् त्यसमा पनि संवैधानिक निकायका प्रमुखहरूका बारेमा त्यसरी बोल्नु हुन्थ्यो या हुँदैन थियो भन्ने त्यो छुट्टै पाटो हो। तर पनि त्यो दुईवटा विषय मैले अघि भने नि न्यायालय र न्यायाधीश यो दुईवटालाई छुट्टै ढङ्गले परिभाषित गर्नुपर्छ र हेर्नुपर्छ भन्ने हो। यति बेला म यहाँहरूलाई के निवेदन गरौँ भने कि वास्तवमा अदालतको अवहेलना भनेको कुनै न्यायाधीशको कर्तृत्वलाई ढाकछोप गर्ने एउटा सुरक्षा कवच हुनु हुँदैन भन्ने यो न्यायिक क्षेत्रको मान्यता हो। यो ढङ्गले यो विषयलाई हेरिनुपर्छ भन्ने कुरा हो। र जहाँसम्म डाक्टर केसीले उठाएको कुरा चाहिँ ले अदालतको अवहेलना हुन्छ कि हुँदैन भन्ने अहिलेको मूलभूत प्रश्न हो। अब त्यो उनले आफ्ना अभिव्यक्तिमा पनि पछिल्लो क्रममा के भने भन्दाखेरि कि मैले न्यायालयप्रति सम्मान जनाउँदै कुनै व्यक्ति अथवा न्यायाधीशका विरुद्धमा यो कुरा गरेको हुँ भन्यो है। अब न्यायाधीशका विरुद्धमा गर्ने कुराहरू पनि एउटा भाँति मिलाएर गर्नु पर्थ्यो भन्ने कुरा त्यो छुट्टै बेग्लै
होइन। राजनजी प्रधान न्यायाधीश उहाँ हो, गोपाल पराजुल यहाँलाई थाहा छ, उहाँप्रति आरोप उहाँले लाउनुभयो डाक्टर गोविन्द केसीले। उहाँ चाहिँ आर्थिक चलखेल भयो भनौँ न, मेडिकल माफियाहरूले खेल्ने मौका पाए, यहाँ आर्थिक चलखेल भयो, किनबेच भयो, यस्ता शब्दहरू पनि प्रयोग गर्नुभयो उहाँले। त्यसले अदालतको अवहेलना भएको तपाईँलाई लाग्दैन?
अब अदालतको अवहेलना हुनको लागि त अदालतको जुन फैसला हो त्यसलाई चाहिँ भायोलेन्टली अथवा चाहिँ विध्वंसात्मक तरिकाले भन्छौँ हामी होइन, विध्वंसात्मक तरिकाले त्यसमा अवरोध गर्ने कार्य, बाधा अडचन गर्ने कार्य यदि गरिएछ भने त्यसलाई चाहिँ अदालतको मानहानी भन्ने चाहिँ गरिन्छ। अब त्यस्तो कार्य भएको म देख्दिनँ, तर पनि केही शब्दगत कुराहरूले सामान्य प्रधान न्यायाधीशका विरुद्ध जुन शब्दहरू प्रहार भए त्यसले नै न्यायालयको मानहानी हुन्छ कि हुँदैन भन्ने त्यो फेरि बेग्लै व्याख्याको विषय हो।
अहिले त उहाँको एसएलसी पासको सर्टिफिकेटको प्रश्न पनि तेर्साइदिनु भयो उहाँले बयानको क्रममा हिजो।
त्यति मात्र होइन, अरू पनि कुराहरू
धेरै व्यक्तिगत कुराहरू
चाहिँ आफ्नै नाता पर्ने नाकुल सुवेदी जो मुख्य रजिस्ट्रार थिए सर्वोच्चका, उनलाई एक वर्षमा तीन पटक चाहिँ बढुवा गरेर अहिले चाहिँ उच्च अदालतको रिक्त मुख्य न्यायाधीशमा नियुक्त गर्यो भन्नेसम्मका कुराहरू पनि रहे।
त्यो पनि समावेशिताको
कुराहरू होलान्, धेरै कुराहरू, तर त्यो कुरा आफ्नो ठाउँमा छ, त्यसको छानबिन हुने एउटा प्रक्रिया छ। हिजोसम्म हामीले पनि कस्तो स्कुलिङ दियौँ अथवा कुन ढङ्गले जनतालाई सुशिक्षित गऱ्यौँ भने न्यायाधीशका विरुद्ध कुनै कारवाही नै हुँदैन अथवा एउटा वकिलका विरुद्ध कुनै कारवाही नै हुँदैन भन्ने दियौँ हिजोको दिनमा शिक्षा। तर त्यसो त होइन, हिजोको दिनमा हामीले कुनै न्यायाधीशका विरुद्ध यदि चाहिँ उजुर गर्नु छ भने त्यसको प्रक्रिया छ है। प्रक्रिया भनेको यो हो, न्यायाधीशका विरुद्ध उच्च अदालत वा चाहिँ जिल्ला अदालतका न्यायाधीशहरूका विरुद्धमा कुनै गुनासो वा दुखेसो वा कुनै उजुरी गर्नु पऱ्यो भने त्यसको प्रक्रिया भनेको न्याय परिषद त्यहाँ जानुपर्छ। एउटा कानुन व्यवसायले कुनै गलत कार्य गर्यो भने त्यसका विरुद्धमा चाहिँ कानुन व्यवसाय परिषदमा जानुपर्छ भन्ने ढङ्गले त हामी हिजो स्कुलिङ गरेनौँ, र अहिले त्यो स्कुलिङ नगर्दाको परिणाम के हो त
भने डाक्टर गोविन्द केसीले अदालतको सम्मान गरेर देख्नुहुन्छ। त्यसो भए अहिलेको पछिल्लो समय उहाँले जुन फैसला गर्नुभयो, पुनर्बहालीका कुराहरू छन् होइन, अन्य विषयलाई हेर्ने हो भने अदालतले निर्णय गर्ने अनि अदालतको विरुद्धमा चाहिँ सडकमा आन्दोलन गर्न मिल्छ?
एकदमै एकदमै यो सही कुरा निकाल्नु भयो तपाईँले कि जस्तो कि सर्वोच्च अदालतले गरेको फैसला अन्तिम भइबस्ने कुरा
हो, त्यसमा पनि सर्वोच्च
मान्नुपर्ने कुरा होइन, तर यदि त्यस्तो फैसला गर्ने कुनै व्यक्तिका विरुद्धमा कुनै रचनात्मक ढङ्गले टिका टिप्पणी गर्ने फेरि सबै स्वतन्त्र नागरिकको हक अधिकार पनि हो। त्यो रचनात्मक भयो कि भएन, विधि प्रक्रिया अनुरूप भयो कि भएन भन्ने मैले पहिले नै निवेदन गरेँ, त्यो छुट्टै विषय हो। त्यसको बारेमा जस्तो संवैधानिक निकायका प्रमुखहरूलाई कुनै आरोप लगाउनु पर्यो भने त्यसको छुट्टै प्रक्रिया छ, यहाँहरूलाई सबै श्रोतालाई पनि थाहा होला, त्यो
महाभियोगको प्रस्ताव अभियोग लगाउनु पर्छ, अगाडि
बढ्नुपर्ने हुन्छ। तर अहिले त महाभियोगको
अभियोग लगाउनलाई पनि त छैन, संसद छैन,
संसद छैन, तर पनि त्यो केही दिन पर्खेर त्यसलाई एउटा म्याच्योर हुन दिएर सप्रमाण त्यसरी जान सकिन्थ्यो, त्यो छुट्टै कुरा हो।
यो हलुका भयो जस्तो लाग्यो
हाम्रो आपत्ति चाहिँ।
होइन नारायणजी, तपाईँहरूले भन्दै हुनुहुन्छ अदालतको फैसला मान्दैनौँ हामी, सडकमा उत्रेर जे पनि गर्न मिल्छ भनेर विधानमा हामी छौँ कि छैनौँ भन्ने कुरा आयो नि त।
हामी अदालत अथवा चाहिँ न्यायालयको सम्मान गर्न एकदम प्रतिबद्ध छ, डाक्टर केसी पनि हुनुहुन्छ र उहाँको समर्थक हामी पनि न्यायालयको सम्मान गर्छौँ। तर न्यायालयको सम्मान गर्नुपर्ने ठाउँमा न्यायाधीशले कानुनको अपव्याख्या गरेर कानुनको कोर्रा लगाएर जबरजस्ती मलाई मान भन्छ भने त्यो त स्वीकार्य हुँदैन नि। हिजोको दिनमा राणा मुर्दाबाद, पञ्चायत मुर्दाबाद, राजतन्त्र मुर्दाबाद भने जस्तो तपाईँले चाहिँ अदालतले फलानु न्यायाधीशले गलत काम गर्यो है भनेर चाहिँ भन्नुपर्दाखेरि हामीले अदालतको मानहानि भएको चाहिँ मुद्दा चाहिँ एउटा चाहिँ कुख्यात अपराधीको जस्तो गरेर रातारात चाहिँ हजार सयौँ प्रहरी प्रशासनलाई लगाएर त्यसरी चाहिँ गिरफ्तार गरिन्छ एउटा साधकी व्यक्तिलाई जो चाहिँ फकिर छ, जो जसको चाहिँ आफ्नो केही पनि छैन, निस्वार्थ भावनाले चाहिँ देशको चाहिँ प्रत्येक 3 करोड जनताको स्वास्थ्यको लागि चाहिँ लडिराखेको व्यक्तिलाई रातारात एउटा चाहिँ कुख्यात अपराधीको जस्तो गरेर चाहिँ जुन गिरफ्तारी गर्यो र त्यो गिरफ्तारी चाहिँ कसरी भयो भन्ने कुरा स्वयं प्रधानमन्त्रीलाई थाहा छैन, गृहमन्त्रीलाई थाहा छैन भने यो देशमा सत्ता सञ्चालन कुन कुन उसबाट हुन्छ त? ल हिजो त एउटा भूमिगत गृह थियो भन्ने पञ्चायतकालमा थियो होला, राजतन्त्र के अरे चाहिँ नारायण हिटीबाट सञ्चालन हुन्छ भनेर भन्थ्यो, सिंहदरबारबाट अर्को शासन सत्ता सञ्चालन हुन्छ भनेर भन्ने गरिन्थ्यो भने अहिले चाहिँ अर्को शासन सत्ता माफियाको हातमा छ त? डक्टर शशि शर्मा चाहिँ 7-8 दिनपछि रिटायर के अरे चाहिँ उनको चाहिँ पदावधि सकिने अवस्थामा उनको पुनर्वहाली गर्नुको पछाडि त ठुलो चलखेल रहेको छ र त्यो चलखेलमा स्वयं प्रधान न्यायाधीश मुछिएका छन् र विगतमा मेडिकल क्षेत्रका 9 मुद्दाहरूमध्ये 7 मुद्दाको फैसला वर्तमान प्रधान न्यायाधीश सम्माननीय प्रधान न्यायाधीश गोपाल पराजुलीको बेन्चमा भएको छ र ती चाहिँ त्रुटि रहित छैनन्, तमाम त्रुटि भएको छ। 9 मध्ये 7 फैसला उनले गरेका छन् र त्यो चाहिँ माफियाहरूको पक्षमा फैसला भएको छ
भने उनको
एकदम भाषा भन्ने चाहिँ डाक्टर केसीको चाहिँ आरोप हो र त्यसमा जनताको विश्वास पनि के छ भने न्यायालयप्रति जनताको विश्वास गुमेको छ। अब जनताको गुमेको विश्वासलाई आर्जन गर्नको लागि त कानुनको कोर्रा लगाएर त हुँदैन नि।
जस्तै राजनजी
भएको छ कि छैन
राजनजी, उहाँले प्रश्न तिर्छाउनु भयो न्यायालयप्रति नै जनताको शङ्का उपशङ्काहरू हुन थाले किनभने
यो हुनु एकदम गलत
कुरादेखि वकालत गरिरहनु भएको छ राजेन साउजी, तपाईँ वरिष्ठ अधिवक्ता पनि हो, पछिल्लो समय हेर्दा यो सर्वोच्चले जुन गर्यो फैसला या भनौँ अवहेलना मुद्दा विरुद्ध उहाँलाई पक्राउ गर्नु यहाँनिर ठिक थियो या कहीँनिर उहाँलाई म्याथ पुर्जीहरू काटेर भनौँ न तारिकमा राखेर या तपाईँ यति दिनभित्र उपस्थित हुनुहोस् है सामान्य भनौँ न एउटा पत्राचार गर्नु पर्थ्यो, अलिकति भनौँ न यो अपराधी शैलीमा पक्रियो कि भन्ने
उहाँले
के बुझ्नु भएको छ राजेन साउजी?
हो, वास्तवमा यसका सम्बन्धमा जनमानसमा एउटा भ्रम रहेको म पनि देख्छु, तर त्यो बुझ्नुपर्ने कसरी छ त्यो विषयलाई भने अदालतको अवहेलना सम्बन्धी कार्यविधि स्वयं अदालतको तत्कालीन इजलासले तय गर्छ। हेर्नुहोस्, यसको सम्बन्धमा पूर्व कानुन बनिसकेको स्थिति होइन, यो चाहिँ बुझ्नुपर्ने, किनकि अदालतको अवहेलना कुनै व्यक्तिलाई लाग्छ भने त्यसलाई यसरी पक्राउ गर्नुपर्छ, यसरी ल्याउनुपर्छ, यसरी बयान गराउनुपर्छ भन्ने कुनै कार्यविधि छैन है, यति बुझिराखौँ है। त्यो कार्यविधि नभएको कारणले तत्कालीन अथवा त्यो मुद्दाको सुनवाई गर्ने जुन व्यक्ति हो, जुन न्यायाधीश हो, त्यो न्यायाधीशले तत्कालै त्यसको कार्यविधि तय गरेर यसरी बोलाउने, यसरी बयान गर्ने भन्ने उसले तत्काल निर्णय गर्छ। त्यसैले हामीले के देख्यौँ त भन्दाखेरि विगतका चाहिँ अवहेलना सम्बन्धी मुद्दाहरूमा एउटा म्याद दिएर उसलाई चाहिँ अदालतमा हाजिर गराएर अनि बयान गराएर कारवाही अगाडि बढाउने हिजोसम्मको प्रचलन हो, तर आज त्यही कार्यविधि नभएको कारणले अवहेलना सम्बन्धी मुद्दामा यस्तो गर्नुपर्छ भन्ने निश्चित कार्यविधि नभएको कारणले तत्कालीन इजलासले के गर्यो त भन्दाखेरि प्रहरी प्रधान कार्यालयलाई लेखेर 9 निजालाई पक्राउ गरी हाजिर गराउनु भनेर लेख्यो है। त्यो अब कानुनविदका बिचमा पनि त्यो कार्यविधि त्यो जुन शैली अप्नाइयो त्यो शैली गलत थियो भनेर एक ढङ्गले बहस पहिलेबी त भएको छ, तर मलाई लाग्दैन त्यो गलत भयो भनेर। किन भन्दाखेरि
ठिकै हो त्यसो भए उहाँलाई पक्रिनु
पक्रिनु ठिक हो कि होइन त्यो छुट्टो विषय हो, जुन ढङ्गले पक्राउ गरे त्यो शैली ठिक हो कि होइन भन्ने कुरामा म केन्द्रित भइरहेको छु। त्यो शैलीको सवालमा के हो त भन्दाखेरि कार्यविधि नभइसकेपछि त्यति बेला मुद्दाको हियरिङ गर्ने सुनवाई गर्ने जुन इजलास हो त्यो इजलासले तत्काल तय गर्छ कसरी बोलाउने कसरी बयान गराउने भन्ने त्यसले तय गर्छ। त्यसो भावनाले अब त्यो तत्कालीन इजलासले त्यस्तै
अनसन स्थलबाटै जसरी रातिको समयमा उठाइयो करिब करिब भनौँ न 8 उठाइयो, यो अलिकति शङ्का लाग्यो जनतालाई कि युग शैलीमा न्यायालयप्रति नै प्रश्न उठाउनु भयो नि त अघि नै पनि नारायणजीले, हामीलाई शङ्का लाग्यो न्यायमा चाहिँ न्यायोचित भएन यो भनौँ जुन गुन्डा शैली भयो अपराधी शैलीमा जसरी उहाँलाई पक्रिनु भयो
यो मुद्दामा चाहिँ अदालत एकदम प्रोएक्टिभ देखियो, 2 सबै कुराहरू चाहिँ टिप्पणी उठाउनेदेखि प्रतिवेदन तयार गरेर चाहिँ प्रहरी प्रधान कार्यालयलाई चाहिँ आदेश दिने लगायतका कुरा अनि प्रहरीले पनि 2 भित्रै चाहिँ पक्रेर लग्ने कुरा छ। देशमा कति चाहिँ चाहिँ कुख्यात अपराधीहरु जुन चाहिँ अदालतबाट दोषी करार भएका छन् र उनीहरुलाई चाहिँ केरे पक्रेर चाहिँ अदालतमा बुझाऊ भनेर कतिवटा आदेशहरु आएको छन् र त्यसको पालना चाहिँ प्रहरी प्रशासनले पनि नगर्ने अदालतले पनि त्यसको चाहिँ अब त्यति चाहिँ संवेदनशीलताको हिसाबले नलिएको देखियो तर डाक्टर केसीको चाहिँ सवालमा एकदम प्रोएक्टिभ भयो भन्ने चाहिँ हाम्रो बुझाइ र त्यो एकदम सरासर चाहिँ जुन शैली अपनाएको छ जस्तो कि कुनै चाहिँ जनता बहुलायो भन्दैमा न्यायमूर्तिहरू पागल हुनु हुँदैन यसले त न्यायालयप्रतिको विश्वास ढल्छ नि त जसरी चाहिँ न्यायाधीश त्यस प्रोएक्टिभ हुनु भनेको त चाहिँ पागल बहुलाउनु होइन नि न्यायमूर्तिहरू सर्वसाधारण अथवा चाहिँ कसैले आरोप लगाउने व्यक्ति पागल बहुलायो भन्दैमा उत्तेजित भयो भन्दैमा न्यायमूर्तिहरूले उत्तेजित हुनु हुँदैन नि यो सवालमा उत्तेजित भएको हामीले देख्यौं
डाक्टर गोविन्द केसी त्यति भनौँ न त्यतिसम्मको गिर्लान भनेर उहाँहरूले नसोच्या पनि हो कि कहीँनिर भनौँ न डाक्टर गोविन्द केसी भागी पो हाल्छन् कि यो शङ्का भाव र त्यसो भए प्रहरी प्रति पनि शङ्का लाग्यो त त्यसो भए त हामीलाई त अब आम पब्लिकको कुरा मैले गर्दैछु राजनजी
सही कुरा हो के अब जस्तो भनौँ न त्यहाँ सोचिनुपर्ने अथवा हेरिनुपर्ने विषय के थियो भने डाक्टर केसीको विगतलाई हेर्नु पर्थ्यो उनको आचरणलाई व्यवहारलाई उनको अनुशासनलाई हेर्नुपर्ने हुन्थ्यो कि कुनै अदालत अथवा कुनै उनीमाथि कुनै आरोप आयो भने उनी भागी उम्किहाल्ने त्यस्तो खालको व्यक्ति हो वा उहाँ एउटा चाहिँ शालीन व्यक्तित्व हो जो चाहिँ सहजै अदालतको अदालतमा समर्पण आफूलाई गर्छन् र एउटा विधि प्रक्रियाबाट जान्छन् भन्ने कुरालाई चाहिँ त्यहाँ मध्यनजर गरिनु पर्थ्यो त्यो गरिएन त्यसमा अलि हतारो भयो भन्ने हामीलाई पनि लाग्छ
भने प्रहरी प्रशासनले म्याद काट्नु पर्थ्यो
म्याद त अब सर्वोच्चले काटेकै थियो त्यो म्याद चाहिँ त्यो म्यादमै चाहिँ बिहान चाहिँ 9 बजे लगेर उनलाई दिएर चाहिँ अनि अदालतमा हाजिर गराउन सकिन्थ्यो त्यो रातारात चाहिँ उम्किहाल्ने हुन् कि उनलाई राख्नु हुँदैन थियो
त्यहाँनिर आम पब्लिकका लागि उहाँ चाहिँ निरन्तर 14 पटक अनसन बस्नुभयो तपाईँलाई पनि थाहा छ नारायणजीलाई पनि थाहा छ नारायणजीहरू त अब समर्थक हो उहाँहरू त भक्त नै हो उहाँहरूले त अब डाक्टर गोविन्द केसीले सही गरिरहनु भएको छ भन्ने उहाँहरूले लामो समयदेखि अकालत पनि गर्दै हुनुहुन्छ तर न्यायको कुरा गर्दा आज जुन किसिमले चाहिँ न्यायालयभित्र पनि यो किसिमको चलखेल हुन्छ र राजनजी शङ्का त जनतालाई लाग्यो नि त अब आर्थिक चलखेलका कुराहरू हुँदो रहेछन् 2 घन्टामै यो किसिमले पूर्वाग्रही देखिएको जस्तो देखियो अब जे गर्दा नि हुने न्यायालयको एउटा शक्तिमा पुगेपछि गोपाल पराजुली भने यो देशको सर्वोच्च हो उहाँले जे गरे नि हुन्छ भन्ने जुन दम्ब देखियो यसले पनि कहीँ कतै हामी जनता आम 2 करोड भनौँ न 2.5 करोड जनतालाई जुन किसिमको एउटा फिलिङ्स भएको छ यतिखेर कि हामी यो देशका नागरिक हौँ कि होइनौँ यहाँ चाहिँ ठाउँमा पुग्नेले जे गर्दा नि हुन्छ यो किसिमको फिलिङ्स आयो भने भोलि के हुन्छ जनता सडकमा अहिले तातिरहेको अवस्था छ
यसमा नवराजी उहाँले त्यसपछि भन्नुहुन्छ उहाँ चाहिँ अदालतमै बहस पैरवी गर्ने मान्छे हो र आम सर्वसाधारणको बुझाइ म के भन्छु भने अदालतमा चरम चाहिँ अनियमितता छ है त्यसको शिकार स्वयं उहाँ पनि हुनुभयो होला अब त्यो चाहिँ उहाँले बोल्ने नबोल्ने कुरा बेग्लै कुरा अनियमितता हुन्छ आर्थिक चलखेल हुन्छ भनेर चाहिँ स्वयं विगतका चाहिँ प्रधान न्यायाधीशहरूले पनि भनेका छन् भ्रष्टाचार हुन्छ यसलाई रोक्नुपर्छ भन्ने कुरा स्वीकार गरेको छ तर अब यो चाहिँ अदालतभित्र भएको विकृतिका विरुद्धमा हामीले चाहिँ सर्वसाधारणले बोल्दै नहुनु बोल्नै नपाउनुपर्ने भन्ने कुरा त चाहिँ लोकतान्त्रिक राज्य व्यवस्थामा सर्वोपरि भनेको त जनता हो जनताले प्रश्न गर्न पाउँछ अदा तर चाहिँ अवहेलन अब त्यो प्रश्न गरेको अथवा शङ्का त्यसको जस्तो प्रधान न्यायाधीश गोपाल पराजुलीका विरुद्धमा जुन डाक्टर केसीले लगाएको आरोपहरूको अब छानबिन गर्नु पर्यो नि त अब त्यो गर्नको लागि अब विधिकै कुरा गर संसद छैन उसले नै हो गर्ने अब त्यो अवस्थामा यो संसद नभएको अवस्थामा डाक्टर केसीलाई पक्रिनुले अब त्यसमा चाहिँ कुन अब कुन कुन वर्ग अथवा समूहको संलग्नता छ भन्ने कुरा त्यो चाहिँ नखुलेको अवस्था हो र त्यो बिस्तारै खुल्दै पनि जाला
मैले अघि प्रश्न जोडेँ नि तपाईँलाई न्यायालयभित्रको कुरा मैले जोड्दैछु कहीँ कतै यो शङ्का उपशङ्का 2.5 करोड जनतालाई देखिन्छ यो के हो त तपाईँले भोगिरहेको विषय
होइन अब सवाल के हो भन्दाखेरि हावा नचल्दै पात हल्लिँदैन भनेर हावा त चल्यो नै होला पात हल्लिनुको लागि तर पनि हामी चाहिँ एउटा कानुनको विद्यार्थी अथवा कानुनको शिक्षक पनि हो हामी कानुनका बारेमा हामी भन्दै जनतालाई सुशिक्षित गर्दै पनि हिँड्छौँ यस अर्थमा हामी कानुनको शिक्षक पनि हो र विद्यार्थी पनि हो यसो भनिरहँदा मैले निवेदन गर्नुपर्छ कि अहिले वास्तवमा आम जनताको न्यायालयप्रति एक किसिमको चाहिँ निराशा एक किसिमको वितृष्णा र एक किसिमको अनास्था चाहिँ फैलिएको छ यसमा 2 कुरा छन् एउटा त त्यो केही चलखेल भएर त्यो अनास्था सिर्जना भएको पनि हुनसक्छ. अर्कोतिर अनास्था पैदा गर्ने शक्तिहरूले पनि यसलाई झन् चाहिँ मलजल गरेको छ.
राजनजी बेला बखतमा न्यायालय अब मुछिन थाल्यो क्या, कहिले सुशीला कार्की मुछिन थाल्नुभयो, कहिले महाभियोग प्रस्तावले लिएर भनौँ न संसददेखि लिएर त्यहाँसम्म पुग्दा धेरै कुराहरू तानिने गरेका छन्. पछिल्लो समय यो कुराले पनि न्यायालय नै अब तानियो. यो अब राजनीतिले यसलाई छोयो कि समग्र देश यतिखेर दुर्विगित जस्तो देखियो. एकातिर डाक्टर गोविन्द केसीको पक्षमा बोल्नेहरू छन्, अर्कोतिर चाहिँ होइन न्याय भने सबैभन्दा माथि है, न्यायालयको सबैले सम्मान गर्नुपर्छ, न्याय भने त सबै जनताले पालना गर्नुपर्छ, कानुनको पहरेदार भने पनि न्यायालय हो भन्ने सर्वोच्च अदालतको वकालत गर्नेहरू पनि छन्, तपाईँहरूले पनि मान्नुहुन्छ, विधि र विधान हामी पनि मान्छौँ. हेर्नुहोस् यो परिस्थिति हेर्दा अब दुर्विगित भयो, पछिल्लो समय न्यायालय यसरी मुछिनुलाई यहाँले कसरी लिनुभएको छ राजनजी?
एकदमै यो मुछिनुको एउटा कारण त के हो भने एकदमै न्यायालयभित्र चाहिँ पोलिटिसाइज भयो, ओभर पोलिटिसाइज भयो. अब राजनीतिक रूपमा नियुक्ति गर्ने चलन भागभण्डाको आधारमा न्यायाधीशहरूलाई अपोइन्ट गर्ने जुन चाहिँ चलनहरू देखिए, यसले गर्दाखेरि एक थरी जो जुन लबीबाट गएको छ त्यो न्यायाधीशले कुनै केही काम गर्दा अर्को लबीको मान्छेहरूले त्यसलाई चाहिँ इग्नोर गरिहाल्ने, त्यसमाथि शङ्का गरिहाल्ने ढङ्गको पनि चलनहरू देखियो. र यसको मूल कारण भनेकै त वास्तवमा न्यायालयभित्रको चाहिँ राजनीतिक चलखेल हो. अब त्यो चलखेलको आधारमा आर्थिक चलखेल कहाँ कति भयो भन्ने कुरा चाहिँ त्यो फेरि सप्रमाण भन्नुपर्ने हुन्छ. हामी राजनीतिक चलखेल भयो भने त सप्रमाण भन्न सक्छौँ, किनकि विगतका दिनमा
होइन मैले जोडेँ यहाँनिर के प्रसङ्ग भने, जसरी न्यायालय यसरी तानिँदैछ त्यसमा पनि सर्वोच्च अदालत
हजुर
केही पछिल्ला हामी दुई चार महिनालाई फर्केर हेरौँ, सुशीला कार्कीदेखिको यतापट्टिको हामी पूर्व न्यायाधीशसम्मको कुरालाई जोड्ने हो भने प्रधान न्यायाधीशलाई मुछ्ने काम बढी भएको देखियो क्या, चाहे त्यो जुनसुकै कुरामा होस् यसले जनताले चाहिँ न्यायालयप्रति हेर्ने, त्यसमा पनि सर्वोच्च अदालतमा पनि यो किसिमको खेल हुन्छ, हामीले तटस्थ न्याय पाउँछौँ कि पाउँदैन, वास्तवमै न्याय पाउँछौँ कि पाउँदैन भन्ने पनि शङ्का उपशङ्का प्रश्न चिन्ह खडा भयो क्या मैले जोडाएँ यहाँनिर.
नै अब यस्तो छ कि सर्वोच्च अदालतको कुरा गर्दाखेरि होइन, सर्वोच्च अदालतमा पनि विगतमा जुन ढङ्गले न्यायाधीशहरूको नियुक्ति भयो नि, त्यो नियुक्ति भएदेखि नै वास्तवमा एक खालको विवाद रह्यो. अहिले पनि तपाईँ हेर्नुहुन्छ भने यो मुख्य न्यायाधीशहरू चारजना मुख्य न्यायाधीशहरू नियुक्त गरे, त्यसमा एकजना नकुल सुवेदी रहे जो चाहिँ प्रधान न्यायाधीशकै नातेदार हुन् भनेर पनि हेरियो होइन, उनलाई एक वर्षमा तीन पटक चाहिँ बढुवा गरेर मुख्य न्यायाधीश बनाइयो भन्ने कुराहरू पनि छन्.
भोलि प्रधान न्यायाधीश हुन्छन्
के गर्छन् के गर्छ भन्नुहुन्छ भने जनताले न्यायालयप्रतिको जुन आशा विश्वास भरोसा राखेको थियो त्यसलाई खण्डित गर्छ भन्ने कुरा हो. तर यी सबै कुराका बावजुद पनि म यहाँहरूलाई एउटा निवेदन गरौँ कि अहिलेको जनमत भनेको अब देशका हरेक अङ्गहरूमाथि एक खालको मतलब कि सकारात्मक हस्तक्षेप गर्ने पक्षमा छ है. अब कोही बाँकी रहँदैनन् हस्तक्षेपबाट, कुनै पनि निकाय बाँकी.
अब न्यायालय त छोइयो भने अरू त अब हामीले शङ्का नगरे,
न्यायालय पनि छोइनुपर्छ तर त्यो सकारात्मक ढङ्गले छोइनुपर्छ भन्ने हो, विधि र प्रक्रिया अनुसार चाहिँ छोइनुपर्छ भन्ने कुरा.
यहाँ त नातेदार गोतेदार होइन नजिकको मान्छे मेरो तेरो फलानु पैसाको खेलमा चाहिँ न्यायाधीश बनाउने काम बढुवा सडुवा गर्ने काम भयो, यसले जनतालाई चाहिँ अलिक शङ्कामा
भएको कारणले जनताले सकारात्मक ढङ्गले हस्तक्षेप गर्नुपर्छ भन्ने कुरा हो. यो हाम्रो पनि माग छ, हामी पनि अदालती त्यस्तो डिस्कोर्सहरूमा हामी आफै पनि भन्ने गर्छौँ कि वास्तवमा अब न्यायालय पनि भर्जिन रहेन है, यसमाथि पनि जनताले अब एट्याक गर्छ, एट्याक भनेको मतलब कि सकारात्मक एउटा हस्तक्षेप गर्छ, यसबाट हामी जोगिनुपर्छ र त्यो ढङ्गको न्याय सम्पादनमा हामी लाग्नुपर्छ भनेर हामीले बार बार भनिराखेको कुरा
हो. तपाईँलाई थाहा छ प्रधान न्यायाधीश बनाउने खेल, हेर्नु न तपाईँ आफै अघि पनि भन्नुभयो लाइन हुन्छ त्यसमा चाहिँ मेरो मान्छे सिनियरिटी बिनियरिटी सब भनौँ न हामी त हेरारकी सबै मिस गरेर देखियो क्या, त्यहाँ चाहिँ भनौँ न जुन हामीले अब वरियतामा राख्नु पर्थ्यो त्यहाँ पनि मिस भएको देखियो.
एकदमै उनीभन्दा धेरै सिनियर भएका जो चाहिँ प्रधान न्यायाधीशको लाइनमा हुन्थे उनीहरूको अब हत्या भएको छ एक ढङ्गले होइन. अब यही कुरामा पनि तपाईँको जस्तो न्याय परिषदमा न्याय परिषदबाट चाहिँ त्यसको नियुक्ति हुन्छ, त्यति बेला चाहिँ तपाईँको न्याय परिषदमा पाँचजना हुन्छन् यहाँलाई थाहा छ होला, प्रधान न्यायाधीश स्वयं चाहिँ त्यसको अध्यक्ष हुन्छ, अनि प्रधान न्यायाधीश पछाडिको चाहिँ वरिष्ठतम न्यायाधीश चाहिँ त्यसको सदस्य हुन्छ, अनि कानुन मन्त्री हुन्छ, नेपाल बारबाट पठाएको एकजना प्रतिनिधि र चाहिँ प्रधानमन्त्रीले पठाएको एकजना प्रतिनिधि, त्यसका सदस्य पाँचजना हुन्छन्. त्यसमा अस्तिकै नियुक्तिमा पनि तपाईँको त्यो नियुक्तिको विरुद्धमा वरिष्ठतम न्यायाधीश दीपक राज जोशीले चाहिँ नोट अफ डिसेन्ट जाहिर गरेको छ. र सामान्य अहिलेसम्मको प्रचलन के हो भन्दाखेरि त्यसरी नियुक्त भइसकेपछि त्यसको दोस्रो दिन नै तुरुन्तै हतोहात उसले नियुक्ति पाउनुपर्ने हुन्छ, तर आजसम्म अहिलेसम्म चाहिँ नियुक्ति पाइसकेको स्थिति छैन है। अब यी कुराहरूले पनि के गर्छ भन्दाखेरि एउटा शंका उत्पन्न गर्छ, यो शंका रहित वातावरण बनाउनु पर्छ भन्ने कुरा त हो नै, तर पनि फेरि पनि म निवेदन गरौँ वास्तवमा यी सबै कुराहरू एउटा विधि प्रक्रिया अनुसार चाहिँ नै गरिनुपर्ने हुन्छ। जसलाई जहाँ मन लाग्यो त्यहीँ, जति बेला मन लाग्यो त्यति बेला त्यो व्यक्त गर्ने हो भने त्यसले एउटा अराजकता सिर्जना गर्छ भन्ने लाग्छ।
ओके, यतिखेर हामी छोटो कमर्सियल ब्रेकमा जान्छौँ। आज अलिकति हामी स्टुडियोभन्दा बाहिर छौँ, अर्को स्टुडियोमा छौँ, किनभने केही प्राविधिक मिस्टेक देखिएको छ हाम्रो जो चाहिँ सधैँको हामी स्टुडियोबाट कुराकानी गर्थ्यौँ त्यो स्टुडियोभन्दा हामी प्रडक्सनको स्टुडियोबाट छौँ कि आवाजमा तलमाथि पर्न गएको होला, मलाई पनि फिल भइरहेको छ, यहाँहरूलाई पनि त्यो फिल भइरहेको होला, म क्षमा चाहन्छु, केही प्राविधिक मिस्टेकहरू हामीसँग भएको छ आज। र आज हामी कुराकानी गरेका छौँ डाक्टर गोविन्द केसीको समर्थकहरू जसरी सडकमा ओर्लिनु भएको छ, एकातिर न्यायालय रहेको छ भने अर्कोतिर डाक्टर गोविन्द केसीले अनसन गरिरहँदा यतिखेर राष्ट्रिय राजनीति भनौँ देश नै दुर्विकृत भएको छ, यसलाई चाहिँ जसरी व्याख्या विश्लेषणहरू हुन थालेका छन् यो विषयमा हामी कुराकानी गर्दैछौँ। हामीसँग कानुनविद वरिष्ठ अधिवक्ता हुनुहुन्छ हामीसँग राजन साउ, त्यसै गरी डाक्टर गोविन्द केसीका समर्थक हुनुहुन्छ एकजना युवा नारायण अवस्थी हुनुहुन्छ, उहाँ दुवैजनासँग कुराकानीमा एकैछिनमा जोड्छु, यतिखेर छोटो व्यापारिक विषयमा जान्छु।
डाक्टर केसी बचाऊ अभियानमा सहभागिताका लागि हार्दिक अनुरोध। स्वास्थ्य क्षेत्रमा भइरहेको चरम भ्रष्टाचारको अन्त्य र स्वास्थ्य क्षेत्रको आमूल परिवर्तनका लागि आफ्नो ज्यानको प्रवाह नगरी 15 पटक सत्याग्रह सुरु गर्नुभएका डाक्टर गोविन्द केसीलाई वर्तमान सरकारले पक्राउ गरेको छ। उहाँको जीवन रक्षा र निशर्त रिहाईको माग गर्दै यही मिति 2074 पुस 26 गते बुधबार दिउँसो 12 बजे धनगढीको पार्क चोकमा आयोजना हुने विरोध सभामा सहभागिताका लागि आम नगरवासीलाई अनुरोध गर्दछौँ। डाक्टर केसी बचाऊ अभियान, धनगढी कैलाली।
हाम्रो अनिल दाजुले नयाँ मोबाइल किन्नु भएको छ, खै खै हेरौँ।
किन्न त किन्यो तर ब्याट्री नै टिक्दैन यार, फेरि बजारभरि खोजियो तर कहीँ पाएन।
कसले भन्यो ब्याट्री पाइँदैन? अमन मोबाइल सेन्टर छ नि, नयाँ मोबाइलको ब्याट्री पनि पाइने, ग्यारेन्टीका साथ मोबाइल पनि बनाइने, र ब्याट्री नमिल्ने मोबाइलको ब्याट्री पनि बनाइने ठाउँ
हो र
हो त। सम्पर्क अमन मोबाइल सेन्टर, बस पार्क निकास गल्ली, 98485858।
डाक्टर सजन केसी, MBBS MB, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ, सिटी अञ्चल अस्पताल धनगढी। उपचार हुने रोगहरू महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तानपन, पाठेघरको मुखको क्यान्सर तथा गर्भावस्थाको सम्पूर्ण जाँच, भेट्ने समय प्रत्येक दिन बिहान र साँझ।
डाक्टर विकास पौडेल, MBBS MD, डर्मेटोलोजिस्ट, IOM TU, गोल्ड मेडालिस्ट, वरिष्ठ छाला कुष्ठ यौन रोग तथा सौन्दर्य विशेषज्ञ। उपचार हुने रोगहरू कपाल झर्ने, तालु खुइलिने, छालामा आएको मासु पलाएको वा अपरेशन गर्नुपर्ने, मासुका डल्लाहरू, दाँत, डन्डीफोर, चायापोतो, एलर्जी तथा कुष्ठरोग, नसा झमझमाउने, ओठमुख सम्बन्धी सम्पूर्ण समस्याहरूको सफल उपचार।
डाक्टर मधु पाण्डे, MBBS MD, इन्डोक्राइनोलोजिस्ट तथा डायबिटोलोजिस्ट, थाइराइड, सुगर तथा हर्मोन विशेषज्ञ, कार्यरत हिमाल हस्पिटल तथा मेट्टी हस्पिटल काठमाडौँ। उपचार हुने रोगहरू आकस्मिक तौल बढ्नु, डिप्रेसन, मानसिक तनाव, अस्वाभाविक थकान, कपाल झर्नु, छाला सुक्खा हुनु, महिनावारी गडबडी, बाजुपन समस्या, भेट्ने समय प्रत्येक महिनाको दोस्रो शनिबार।
डाक्टर सन्तोष पन्त, MBBS MES अर्थो, TU शिक्षण अस्पताल, कन्सल्टेन्ट सर्जन, हाड जोर्नी तथा नसा रोग विशेषज्ञ, सेती अञ्चल अस्पताल धनगढी। उपचार हुने रोगहरू नसा, हड्डी तथा जोर्नी सम्बन्धी सम्पूर्ण उपचार, हड्डी टुटफुट, फ्र्याक्चर तथा चोटपटक लागेको, सर्जरी सम्बन्धी प्लास्टर तथा हड्डी सम्बन्धी अपरेसन सेवाहरू उपलब्ध, जन्मजात हात खुट्टा बाँगिएको अपरेसन तथा बिना अपरेसनद्वारा सफल उपचार, भेट्ने समय प्रत्येक दिन। सम्पर्क स्थान अन्नपूर्ण मेडिकेयर अस्पताल लाइन, जिल्ला जनस्वास्थ्य कार्यालयको अगाडि धनगढी, पुरानो शिखर मेडिकल रहेको भवन। सम्पर्क फोन नम्बर 091-526-378, मोबाइल 98487-055-63 र 98479-74469।
यसपालि त मेरो छोरीलाई राम्रो मन्टेसोरी स्कुलमा एडमिसन गर्नुपर्नेछ। सबै राम्रो त छ नि, जुनसुकैमा एडमिसन गर्दा हुन्छ। होइन, मैले त बाल बाटिका मन्टेसोरीमा एडमिसन गरौँ कि सोचिरहेको छु। किन र त्यही नै, मैले सुनेको त्यहाँ त तालिम प्राप्त टिचरहरूद्वारा मन्टेसोरी विधिबाट पढाइ हुन्छ। खाजा, खाना, यातायात सबैको व्यवस्था छ। पारिवारिक वातावरणमा एक्स्ट्रा एक्टिभिटिज पनि गराइन्छ रे। फेरि मिदासी क्लास, डान्स क्लास, म्युजिक क्लास, प्रोजेक्टर द्वारा पनि अध्यापन गराइन्छ। म त मेरो छोरीलाई बालबाटिका मन्टेसोरीमै एडमिसन गराउने।
सरस्वती पूजाको उपलक्ष्यमा भर्ना हुने नानीहरूका लागि भर्ना शुल्क निशुल्क गरिएको छ।
बाल बाटिका मन्टेसोरी स्कुल, हसनपुर, नेपाल राष्ट्र ब्याङ्कको पछाडि,
091-527-717।
Guiding your child in the right direction.
नेपालको जित सुनिश्चित गर्न मलाई सधैँ मेरो क्षमताले ऊर्जा दिन्छ।
हाम्रो नेपालको गौरवमय जितको कारण हो मेरो दृढ निश्चय अनि आत्मविश्वासको ऊर्जा।
नेपालको निर्माण गर्ने अभियानमा हामी सबैको लगनशीलता, सृजनशील आविष्कार र प्रविधि नै मेरो ऊर्जा हो।
अन्तर्राष्ट्रिय मञ्चमा नेपालको शान उच्च राख्न मेरो प्रतिबद्धताले मलाई सधैँ ऊर्जा दिन्छ।
हामी सबै डटिरहेका छौँ
नेपाल निर्माण गर्न,
जसको लागि हामी सँगै लागि परेको छ।
ब्रिज सुपर प्रिमियम ओपीसी सिमेन्ट, देशको ऊर्जा।
हामी ढुक्क छौँ, सबल र मजबुत नेपाल अवश्य निर्माण हुनेछ,
किनकि हामी हौ देशको ऊर्जा।
ब्रिज सुपर प्रिमियम ओपीसी सिमेन्ट, देशको ऊर्जा।
दिनेश एफएम 93.8 टाइम चेक,
इट्स 8 AM।
आदरणीय श्रोता पुनः यहाँहरू सम्पूर्णलाई स्वागत छ। बिहानको 8 बजिसकेको छ, 7:30 हामी करिब करिब 7:15 हामी कुराकानी गर्छौँ। यतिखेर आज हामी खास गरी पछिल्लो समय सर्वोच्च अदालतले गरेको फैसला अर्थात् मुद्दा जुन किसिमले दायर भयो त्यो किसिमबाट चाहिँ डाक्टर गोविन्द केसीलाई चाहिँ पक्राउ गरिएपछिको जुन आन्दोलन जारी छ यतिखेर देशभरि चाहिँ डाक्टर गोविन्द केसी पक्षमा चाहिँ जनता सडकमा छ, एकातिर न्यायालय देखिएको छ। यो दोहोरी जस्तो एकातिर चाहिँ न्यायालय अर्कोतिर चाहिँ जनता, यो शक्तिको लडाइँ पनि देखिएको छ। सर्वोच्च अदालतले अब मुद्दा जसरी लगाएको छ डाक्टर गोविन्द केसीलाई र यो मुद्दाको फैसला अझै हुन बाँकी छ, उहाँले अवहेलना गरेको हो या होइन यो त अझ बाँकी छ, तर तत्काललाई उहाँलाई पक्राउ गरेसँगै गोपाल पराजुली जो चाहिँ मुख्य न्यायाधीश हुनुहुन्छ उहाँका विरुद्ध चाहिँ यसरी अहिले सडकमा जनता हुनुहुन्छ। यो परिस्थिति हेरिरहँदा अब को सही हो को गलत हो यो फैसलालाई देखाउला, तर न्यायालयप्रति जसरी पछिल्लो समय जनता सडकमा ओर्लिनु र न्यायालय बारम्बार चाहिँ यसरी मुछिनु, यसले चाहिँ हाम्रो देशमा न्यायालयको अवस्था के छ यो विषयमा हामी कुराकानी गर्दैछौँ। हामीसँग डाक्टर गोविन्द केसीका समर्थक युवा हामीसँग हुनुहुन्छ नारायण अवस्थी, त्यसै गरी कानुनविद अधिवक्ता हुनुहुन्छ वरिष्ठ अधिवक्ता हामीसँग राजेन साउद, उहाँहरू दुवैजनालाई म कार्यक्रममा पनि वेलकम गर्छु, पुनः स्वागत छ यहाँहरू दुवैजना।
धन्यवाद।
अब जस्तै नारायणजी, पछिल्लो समय तपाईँहरूले आन्दोलन थाल्नुभयो, अब निस्वार्थ उहाँलाई छोडिनुपर्छ, रिहाई गरिनुपर्छ भनेर तपाईँहरू सडकमा उर्लिनु भएको छ, भन्नुको अर्थ के हो मलाई भनिदिनुहोस् न क्लियर। के डाक्टर गोविन्द केसीले जे गर्दा नि तपाईँहरू जहिले नि सडकमा आउने हो, या 3 करोड जनताको पक्षमा उहाँले गरेका कुरामा हामी नतमस्तक छौँ, हामी पनि होइन समर्थन गर्छौँ, किनभने उहाँले जहिले पनि आम गरिब का लागि चिकित्सा ऐन पास गर्नेदेखि लिएर नेपालमा चाहिँ भनौँ न मेडिकल माफियाहरू चाहिँ अन्त्य गरिनुपर्छ, होइन भ्यालीभन्दा बाहिर पनि विश्वविद्यालय खोलिनुपर्छ, मेडिकल कलेजहरू खोलिनुपर्छ, आम गरिब का छोराछोरीले पनि सहजै पढ्न पाउनुपर्छ भनेर उहाँले माग राख्नु भएको छ। यसपटक पनि तपाईँहरू सडकमा आउनुभयो, बेला बखत पनि तपाईँहरू आए।
हिजोका दिनहरूमा मेडिकल माफियाका विरुद्धमा डाक्टर केसीको आन्दोलन केन्द्रित थियो र आन्दोलनको क्रममा अब चाहिँ राज्यसँग चाहिँ अब सहमति हुँदाखेरि माफियाहरू परास्त भएको अवस्था थियो र अब चाहिँ आन्दोलन सिद्धिसकेपछि फेरि माफियाहरूले विभिन्न तिगडमहरू अपनाएर फेरि उनीहरूको चाहिँ अझ चाहिँ उनीहरूकै पक्षमा कामहरू भइराखेको स्थितिमा उहाँले विगत 13 पटकसम्म र अहिले त यो 14 पटकमा उनको अनसन जारी थियो र त्यो अवस्थामा अब चाहिँ के भयो भने अब त माफिया विरुद्धका होइन, अब चाहिँ न्यायालयमा हुने जुन विकृति छ, विसङ्गति छ, भ्रष्टाचार छ, जुन चाहिँ माफियाहरूले चलखेल गर्ने न्यायालयको अवेलाई हेर्न होइन कि स्वतन्त्र न्यायालयको हामी सम्मान गर्ने हो, न्यायालय चाहिँ अब लोकतान्त्रिक राज्य व्यवस्थामा राज्यको एउटा चाहिँ मूलभूत अङ्ग, स्वतन्त्र न्यायपालिका पनि हो र स्वतन्त्र न्यायपालिका स्वतन्त्र नै रहनुपर्छ, स्वतन्त्र न्यायपालिका भन्ने हामी र त्यो त्यही चाहिँ अब न्यायालयले न्यायाधीशले आफ्नो स्वेच्छाचारी ढङ्गले अब न्यायको अवव्याख्या गर्ने र कानुनको चाहिँ भनिहालेँ नि मैले कानुनको चाहिँ कोर्रा लगाएर यदि नागरिकहरूको चाहिँ स्वतस्फूर्त रूपमा उठेको चाहिँ शङ्का अथवा चाहिँ हामीले चाहिँ ल छानबिन गर भनेका कुराहरूमा कुनै कुनै पर्टिकुलर न्यायाधीशप्रति हामीले त्यसलाई अवेदनाकै रूपमा लिनुपर्छ भन्ने कुरामा
नारायणजी जनताले सर्वोच्च अदालतलाई च्यालेन्ज गर्न सक्छ भन्ने तपाईँहरूले फिल गर्नु भएको छ?
देशमा के अरे चाहिँ संविधानले नै अङ्गीकार गरिसकेको स्थिति के हो भने सार्वभौम सत्ता सम्पन्न त नागरिक हो नि त, नेपाली जनता हो भने नेपाली जनताले प्रश्न उठायो ल त्यसको चाहिँ निवारण गरौँ नि त, ल त्यही न्यायालय गरोस्, न्यायालयभित्रको न्यायाधीशहरू गरिने हामीले शङ्का गऱ्यौँ, हामीले न्यायालयका जम्मै न्यायाधीशलाई गरे होइन नि, समग्र न्याय प्रणालीलाई पनि गरे होइन, त्यो न्यायालयभित्र हुने विभिन्न चलखेल अथवा न्यायाधीशहरूका विषय हामीले उठाएका प्रश्नहरू हामीले के अरे चाहिँ गरेको शङ्काको निवारण कसले गर्ने त, या त भन्नु पऱ्यो कि न्यायालयका विरुद्धमा अथवा न्यायाधीशका विरुद्धमा केही पनि बोल्न पाइँदैन भन्ने कुरा व्यवस्था गर्नु पऱ्यो, त्यो पनि स्वीकार्य हुँदैन अहिलेको स्थितिमा। अब चाहिँ लोकतन्त्रको भावना र मर्मका विरुद्धमा यदि न्यायालय चाहिँ निरङ्कुश भएर आउँछ भने, न्यायालय अधिनायकवादी भएर आउँछ भने त त्यसलाई हामी चाहिँ हामी डाक्टर केसीको साथसाथै अन्य देशभरिका जम्मै जेल भर्न तयार छौँ, यो राज्यले चाहिँ हामीलाई जेलमा हालोस् हामी जान तयार छौँ, तर मूलभूत विषय भनेको जुन चाहिँ चिकित्सा स्वास्थ्य क्षेत्रमा भइराखेको विकृति विसङ्गति यसमा प्रत्येक राजनीतिक दलको संलग्नता छ र चाहिँ न्यायालयमा भ्रष्टाचार मौलाउनु अथवा न्यायालयमा राजनीतिकरण हुनुको पछाडिमा पनि राजनीतिक दलहरूकै हात रहेको छ। अब राजनीतिक दलहरूले पनि सचेत हुने कुरा हो र चाहिँ डाक्टर केसीले न्यायालयका विरुद्धमा जुन चाहिँ आवाज उठाए यो एकदम चाहिँ अशोभनीय भने मैले अशोभनीय हो र कुनै न कुनै व्यक्तिले यसको नायकत्व लिनुपर्ने थियो, त्यो डाक्टर केसीले लिए। अब यो अशोभनीय कुराको पक्षमा यदि हामी उभियौँ भने यो शोभायमान हुन्छ र किनभने न्यायालयमा त विकृति छ, सर्वसाधारणले वर्षौँ के अरे चाहिँ लगाएर चाहिँ न्याय पाउँदैन, तर खास खास व्यक्तिहरूले एकदम चाहिँ प्रोएक्टिभ ढङ्गले चाहिँ न्यायालयले चाहिँ उनीहरूको पक्षमा फैसला गर्छ, जस्तो चुडामणी शर्मा ससम्मान चाहिँ अदालतबाट चाहिँ के अरे चाहिँ रिहा हुन्छन् जेलबाट, गोल खड्गाले त्यस्तै हुन्छ भने त्यस्ता जो चाहिँ ठुला माछाहरू चाहिँ फुत्किने, एउटा चाहिँ साधकी व्यक्ति जसले समग्र देशको बारेमा बोलिराखेको छ उसको स्वार्थ के छ त, उसको स्वार्थ नेपाली जनताको स्वार्थ हो नि, नेपाली जनताको स्वार्थमा बोल्ने व्यक्तिलाई एउटा चाहिँ कुख्यात अपराधीको जस्तो गरेर चाहिँ धरपकड गर्नु त्यो बेइमानी थियो र त्यो भया हुनाले उनलाई चाहिँ ठिक छ उनले चाहिँ के भनेको छ अदालतमा चाहिँ आफ्नो दिइसक्नु भएको छ होइन बयान दिइसकेको अब स्थितिमा अब त छोड्नुपर्छ नि, ससम्मान छोड्नु पऱ्यो र उहाँलाई बोलाएको दिन उहाँ अदालत जानुहुन्छ, अदालती प्रक्रियामा सामेल हुन्छ, भोलि अदालतले जे फैसला गर्छ त्यसपछि अदालतका फैसला पनि त के अरे चाहिँ फेरि चाहिँ एकपटक भइसकेको चाहिँ फेरि त्यो चाहिँ भङ्ग भएको छैन र के अरे गलत साबित भएको छ, पुनः चाहिँ इजलास हुँदाखेरि पुनः बहस पैरवी हुँदाखेरि त त्यो चाहिँ त्यही स्वयं सर्वोच्च अदालतले गरेको निर्णय पनि अर्को पटक चाहिँ विश्वास गर्दैन।
के छ प्रतिक्रिया? उहाँले भन्नुभयो ठुला माछालाई चाहिँ न्याय फरक किसिमले, साना माछालाई चाहिँ एउटा सादगी व्यक्तिलाई चाहिँ फरक किसिमले गरियो, न्यायालय नै मुछियो गलत तरिकाले, राजनीतिक चलखेल भयो, तपाईँले पनि स्वीकार्नुभयो त्यो कुरा। नारायणजीकै प्रश्नलाई मैले अझ तपाईँलाई भनौँ न अलिकति ब्राउडली मैले भन्यो भने एकातिर जनता अर्कोतिर न्यायालय, कसको जित होला सर यो बिचमा?
होइन अब जनता र न्यायालय, जनता भर्सेस न्यायालय भनेर भन्न मिल्दैन यसमा, होइन अघि नारायणजीले भनेको कुरालाई पनि त्यो सच्याउनुपर्छ भन्ने मलाई लाग्छ। यो वास्तवमा न्यायालयको विरुद्ध हो भने त्यो वाञ्छनीय छैन, तर न्यायालयभित्रको कुनै न्यायाधीशका विरुद्ध हो भने त्यो वाञ्छनीय हुनसक्छ,
समग्र न्यायालयका विरुद्धमा त हामी उभिएका छैन भन्ने कुरा हो।
अब न्यायालय भनेको त वास्तवमा कुनै एउटा न्यायाधीश मात्र होइन नि त,
एउटा
सिस्टम हो होइन, हामीले बनाएको विधि प्रक्रिया हो, त्यो विधि प्रक्रिया अनुसार चाहिँ हामी सबै त्यसका मातहतमा रहन्छौँ, कानुनको शासन अन्तर्गत रहन्छौँ भन्ने कुरा,
संविधानको पहरेदार हो,
पहरेदार हो। अब यो त्यसो भएको कारणले न्यायालयको विरुद्ध हो भन्ने यदि चाहिँ बुझाइ छ भने त्यो चाहिँ बिल्कुलै गलत हो, तर न्यायालयभित्रको कुनै न्यायाधीशका विरुद्धमा कुनै प्रश्नचिह्न खडा गरिएको हो भने अब त्यो प्रश्न चिन्ह कुन विधि प्रक्रियाले गर्ने त्यो फेरि छुट्टै बहसको विषय होला, तर पनि त्यो गर्न मिल्छ, त्यो सोचनीय हुनसक्छ। र त्यसका बारेमा मलाई लाग्छ अब अहिले तत्काल चाहिँ संसद नबसेको भए पनि अब निकट भविष्यमा बस्ने जुन संसद हो त्यसले पनि यसलाई गम्भीरतापूर्वक लिनुपर्छ, यसलाई छानबिनको दायरामा लिने कुरा पनि फेरि प्रक्रिया त त्यही हो, त्यही मार्फत जानुपर्ने हुन्छ। हामीले अरू न्यायाधीशहरूलाई कारवाही गरे जस्तो अथवा अरू चाहिँ कुनै कर्मचारीलाई कारवाही गरे जस्तो त्यहाँ त छैन।
जस्तै हिजो डाक्टर गोविन्द केसीले बयानकै क्रममा पनि जुन सञ्चार माध्यमहरूमा आएका छन् होइन, धेरै मिडियाहरूमा आयो, त्यो अनलाइन मिडियाहरूमा पनि हामीले हेऱ्यौँ, उहाँले जुन आरोप भनौँ या उहाँप्रति नै प्रश्न तेर्स्याइदिनु भयो कि उहाँको चाहिँ नक्कली सर्टिफिकेट हो, उहाँ चाहिँ गलत तरिकाले यो हुनुभयो, यावत उहाँले चाहिँ आरोप प्रत्यारोप प्रश्न खडा गरिदिनु भयो, एउटा सर्वोच्चको मुख्य न्यायाधीश प्रमुख न्यायाधीश यो किसिमको देखिनु यसलाई यहाँले कसरी लिनुभएको छ? किनभने भोलि उहाँ गलत हुनुभयो भने समग्र न्यायालयप्रति नै प्रश्न उठ्छ कि के हुन्छ?
होइन, समग्र न्यायालयप्रति नै त त्यो कारणले प्रश्न उठ्नुपर्छ भन्ने मलाई लाग्दैन। होइन, त्यसको भागीदार भनेको त दोषी भनेको वास्तवमा व्यक्ति नै हुने गर्छ जहिले पनि। र अब त्यसमा पनि जस्तो अब सर्टिफिकेटका प्रश्नहरू, उमेर सच्याएका प्रश्नहरू, यी सबै वास्तवमा एक ढङ्गले निरूपण भइसकेका विषय पनि हुन्, त्यसलाई फेरि पुनः चाहिँ निरूपणमा लैजानुपर्छ भन्ने त्यो छुट्टै विषय र तर त्यो निरूपण भएरै उहाँ प्रधान न्यायाधीशमा आसीन हुनुभएको हो, त्यो पनि एउटा एक कारण छैन। र त्यो बाहेकका अरू कुराहरू जस्तो भनौँ न कि फैसला गर्दाको क्रममा आर्थिक चलखेल भए, त्यही चिकित्सा क्षेत्रका थुप्रै मुद्दाहरू पनि
ठुला ठुला भ्रष्टाचारीहरू हेर्नु न, तपाईँलाई थाहा छ, ठुला ठुला भ्रष्टाचारीहरू चाहिँ बाहिर निस्किने
त्यो सेटिङमा भएको छ, फेरि सेटिङमा उनकै इजलासमा पर्ने 9 मुद्दा मध्ये 7 चाहिँ मेडिकल कलेजका मुद्दाहरू गोपाल पराजुलीको बेन्चमा परेको छ र उनले चाहिँ के अरे मेडिकल कलेजको पक्षमा
अहिले एउटा आवाज फेरि उठ्न थालेको छ गोपाल पराजुलीको टेबलमा चाहिँ उहाँ भनौँ उहाँको इजलासमा चाहिँ यो फैसला हुनु हुँदैन है भन्ने पक्ष छ, यो भन्न मिल्छ जनताले?
त्यो त मिल्छ पनि, त्यो मिल्छ पनि, किनकि अब
प्रश्न उहाँकै विरुद्ध छ,
पराजुलीका विरुद्धमा चाहिँ कुरो उठिरहेछ भने उनकै इजलासबाट यो त अब प्राकृतिक न्यायको सिद्धान्तले पनि मिल्दैन। तर प्राकृतिक न्यायको सिद्धान्त फेरि यो अवेलना सम्बन्धी मुद्दाहरूमा लागू हुँदैन है, अझ फेरि यो पनि छ, यो कानुन त बडा जटिल होइन, अरू मुद्दाहरूमा आफ्नो मुद्दामा आफैले न्यायाधीश हुन पाउँदैन भनेर भन्छ, तर अवेलना सम्बन्धी मुद्दामा त्यो नियम लागू हुँदैन, यो पनि एउटा स्थिति छ। खैर जे होस् न, म यति बेला यहाँहरूलाई एउटा चाहिँ प्रसङ्ग सुनाउँछु, हेर्नुहोस्, 2039 सालको हो है, हामी त्यति बेला कानुनका विद्यार्थी थियौँ र पूर्व न्यायाधीश प्रकाश ओस्तीका विरुद्धमा अवहेलना मुद्दा सञ्चालन भयो, मतलब चालु भयो सर्वोच्च अदालतमा। त्यो किन कसरी भयो भन्नुहुन्छ भने कि सर्वोच्च अदालतका न्यायाधीशहरूले गरेका फैसला कति न्यायिक कति गैर न्यायिक भनेर उहाँले एउटा न्यायदूतमा चाहिँ लेख प्रकाशन गर्नुभयो। त्यो लेख प्रकाशन गरिसकेपछि यति न्यायाधीशका फैसलाहरू न्यायिक छन्, यति गैर न्यायिक छन् भनेर उहाँले चाहिँ त्यसको सार निष्कर्ष निकाल्नुभयो। त्यही आधारमा ओ सर्वोच्च अदालतका न्यायाधीशहरूको कार्य सम्पादनमाथि प्रश्न चिन्ह खडा गर्ने यो त अदालतको अवहेलना भयो भनेर प्रकाश ओस्तीका विरुद्धमा अदालतमा अवहेलना मुद्दा दायर भयो। हेर्नुहोस् है, दायर भइसकेपछि उनले पनि बयान दिए, उनले भने कि वास्तवमा कुनै न्यायाधीशले गरेको कार्यलाई हामी न्यायिक कसौटीमा राखेर निष्पक्ष ढङ्गले त्यसको छानबिन गर्न सक्छौँ, त्यसको प्रगेल्नु गर्न सक्छौँ, त्यसमा रचनात्मक टिप्पणी दिन सक्छौँ, यो एउटा आम जनताको अधिकारको कुरा हो। त्यसैले यो गरे बापत मैले कुनै अदालतको अवहेलना गरिनँ भने
पूर्वाग्रह भएको पनि देखिन्छ, कहिलेकाहीँ न्यायाधीशहरू पूर्वाग्रही हुन सक्छन्, कसैको प्रलोभनमा पर्न सक्छन्।
नै मतलब कि त्यो त न्यायाधीश भनेको कुनै ग्रहबाट आएको एउटा छुट्टै जन्तु होइन,
हामी ब्यालेन्समा हुनु पर्यो नि त, तराजु त दुवैतिर बराबर हुनु पर्यो नि त,
हामी जस्तै मान्छे हो, त्यो मान्छे चाहिँ स्वाभाविक रूपमा कुनै न कुनै कारणले चाहिँ बायस नहुने भन्ने कुरो त हुँदैन, तर हुनु हुँदैन सिद्धान्त
वास्तवमा न्यायालय अन्धा नै हुन्छ त, त्यसो भए हामीले देख्छौँ जहाँ चाहिँ पट्टी कालो पट्टी बाँधेर चाहिँ तराजु हातमा समातेको देख्छौँ हामी,
त्यस्तो होइन, त्यो त्यो चाहिँ त्यो एउटा चाहिँ अब मिथक मात्रै हो, होइन त्यसो होइन, प्रमाण र कानुनको आधारमा चाहिँ न्याय सम्पादन गरिने कुरा हुन्छन्। मैले अघिको प्रसङ्गलाई थोरै चाहिँ छुट्याउनु खोजे कि त्यो भइसकेपछि उनलाई 5 जरिमाना गर्यो, प्रकाश ओस्तीलाई 5 जरिमाना गर्यो,
जरिमाना त जरिमा हो नि त,
हजुर, अदालतको अवहेलनामा 5 जरिमाना गर्यो, गरिसकेपछि उनले भन्यो म 5 जरिमाना तिर्न तयार छैन, त्यो 5 बराबरको मलाई जति जेल हुन्छ त्यो जेल जान म तयार छु भनिसकेपछि 5 त कुनै आँकन हुने भएन जेलमा, अनि अब के गर्ने भनिसकेपछि यो त फेरि अदालतप्रतिको एउटा अनास्था हुन्छ भनेर, अनि प्रकाश ओस्तीको बुवा चाहिँ अञ्चल अदालतमा न्यायाधीश हुनुहुन्थ्यो, उहाँले आफूले चाहिँ प्रकाश ओस्तीले लाग्यो 5 तिरेर आउनुभयो। त्यस पछाडि उनले एउटा लेख लेखे, हेर्नुहोस् प्रकाश ओस्तीले, हेर्नुहोस् है, लेख लेखे अनि त्यही फैसलाको बारेमा उनले के भने भन्दाखेरि कुनै एउटा टोलमा चाहिँ बलियो एकदम चाहिँ हट्टाकट्टा पहलवान थियो अरे बस्थ्यो अरे उसलाई त्यो टोलभरिका मान्छेहरू सबै चाहिँ दिन रात बिहान बेलुका एकदम चाहिँ ढोगभेट गर्थे, नमस्कार गर्थे, सम्मान गर्थे। तर किन गर्थे त भन्दाखेरि ऊ त्यो ढोगभेट सम्मान नमस्कार गरेन भने घर घरमा आएर सबलाई पिट्दिन्थ्यो। त्यो पिट्ने हो भने त्रासले पनि ती सबै वास्तवमा त्यहाँ ढोगभेट गर्न जान्थे। त यस्तो किसिमको सम्मान अदालतको हुनु हुँदैन, यसरी चाहिँ अदालतले सम्मान खोज्नु हुँदैन। यो अदालतप्रतिको अहिलेको सम्मान किन हो भन्दाखेरि अदालतको सम्मान गरिएन भने अवहेलना लाउँछ भन्ने डरले अदालत राम्रो हो भनेर भनिरहेछन् मान्छे, तर त्यस्तो हुनु हुँदैन भने
हैन डाक्टर गोविन्द केसीलाई अवहेलना लाग्नै नहुने हो त त्यसो भए, लगाउनै नमिल्ने हो त?
मिल्छ मिल्छ,
अदालत भन्दा माथि हुनुहुन्छ उहाँ त्यसो भए?
बिल्कुलै बिल्कुलै, उहाँलाई अदालतको अवहेलनामा मुद्दा लगाएको गलत हो भनेर भन्न सकिने अवस्था त सधैँ छैनन्। विधि प्रक्रिया डाक्टर केसीका कति मिले मिलेनन्, अदालतका कति मिले मिलेनन् भन्ने एउटा विषय हो मात्रै हो होइन। र त्यसमा पनि जस्तो सर्वोच्चबाट अन्तिम भइबसेको फैसला उपर होइन जुन ढङ्गले टिका टिप्पणीहरू आए त्यो त्यो कुन किसिमको भयो त, अथवा त्यो चाहिँ एउटा अराजकता सिर्जना गर्ने किसिमको हो अथवा चाहिँ एउटा सामञ्जस्यता सिर्जना गर्ने किसिमको हो भनेर त्यो विश्लेषण गर्ने त्यो फेरि छुट्टै पाटो पनि
ठ्याक्कै। अब लास्टमा छु म, कार्यक्रमको अन्त्य अन्त्यमा छु राजनजी, उहाँले अदालतले गरेको अन्तिम फैसला अनुसार भनौँ न उहाँले चाहिँ डिनलाई पुनर्स्थापित गर्ने पुनर्बहाली गर्ने कुरा र अर्कोतिर चाहिँ उहाँले प्रधान न्यायाधीशको राजीनामा माग्नु अनसनमा बस्नु एउटा स्वतन्त्र नागरिकको अधिकार हो, ठिक छ, तर उहाँले अदालतले गरेको फैसलालाई चाहिँ सच्याइनुपर्छ भन्ने अधिकार थियो कि थिएन, ठ्याक्कै भनिदिनुहोस्।
अदालतको फैसला सच्चिनुपर्छ त्यो पनि के हो भन्नुहुन्छ भने जस्तो सर्वोच्च अदालतका कुनै डिभिजन बेन्चले गरेका फैसलाहरू सच्चिन सक्छन् है, अब स्वयं प्रधान न्यायाधीशको बेन्चबाट भएको अन्तिम भइबसेको त्यो फैसला सच्चिने धेरै सम्भावना कम छ है। र डाक्टर केसीले अनसन बसेकै कारणबाट शशि शर्मा चाहिँ पुनः चाहिँ बर्खास्त हुने वा चाहिँ सम्माननीय प्रधानमन्त्रीले के अरे
प्रधान न्यायाधीशले राजीनामा दिने
चाहिँ राजीनामा दिने यो कुरा पनि हुँदैन है। त्यसका आफ्नै प्रक्रिया छन् भने नि मैले होइन आफ्नै प्रक्रिया छन्, त्यो कोर्स पुरा नगरिकन गोपाल पराजुलीले प्रधान न्यायाधीशबाट राजीनामा दिने कुरा पनि हुँदैन होइन, र त्यो चाहिँ फैसला उल्टिने कुरा पनि हुँदैन। अब यो त के हो भन्दाखेरि यदि यस्तो ट्रेन्ड बस्ने हो भनेपछि त त्यो प्रकरण छोडिदिउँ न, कुनै अर्को चाहिँ कुनै मुद्दा भयो अन्तिम भइबस्यो सर्वोच्चबाट त्यसका विरुद्धमा पुरा जनता चाहिँ
होइन, त्यो त्यो सिनियरी त हामीले टिकापुरमा पनि देख्यौँ न, त्यो हुनसक्छ भन्ने त त्यहाँ पनि हामी अनुमान गर्न सक्छौँ कि सडकमा आएपछि जनताको जनमत आएपछि के हुने त्यो त्यो बहस त हामीले अस्ति पनि गऱ्यौँ
हो हो अस्ति पनि गऱ्यौँ। र त्यसबाट पनि हामीले लेसन सिक्नुपर्ने कुरा के हो भने नि विधि प्रक्रियाभित्र नपसिसकेपछि नपसिसक्दासम्म कुनै पनि कुरा जनमतकै आधारमा वैध नहुँदो रहेछ भन्ने त त्यहाँबाट देखियो नि। जनमतले त चाहिँ के अरे उसलाई
दबाब दिला,
चौधरीले चौधरीलाई चाहिँ एक ढङ्गले वैधता दियो, तर त्यो वैधता कानुनी रूपमा वैध नहुँदासम्म चाहिँ पूर्ण नहुने रहेछ भन्ने त त्यहीँबाट पनि
हो नि। ओके, अब अन्त्यमा नारायणजी के छ तपाईँहरू अब आन्दोलन गरिरहने होइन, एकातिर न्यायालय देखिन्छ, न्यायको सम्मान पनि गर्नै पर्छ, न्यायालयको हामीले सम्मान गर्नै पर्छ, अब नारायणजी के भन्न चाहनुहुन्छ अन्त्यमा जनताले हामीलाई सुन्दै?
होइन, न्यायालयको चाहिँ अपमान गर्छौँ र न्यायालय चाहिँ हुनु हुँदैन भन्ने कुरा त हाम्रो हुँदै होइन, तर न्यायालयभित्रको न्यायाधीशहरूका चाहिँ जुन काम कारवाहीहरू छ त्यहाँप्रति हाम्रो चाहिँ प्रश्न चिन्ह हो र त्यसमा चाहिँ अब न्यायालयभित्रको न्यायाधीशहरू सुध्रिनुपर्छ भन्ने हाम्रो चाहिँ डक्टर केसीलाई चाहिँ अब अहिलेको सन्दर्भमा निशर्त रिहा गर्नुपर्छ, उहाँ हिरासतबाट रिहा गर्नुपर्छ, अदालतमा उनले के अरे चाहिँ जानुपर्ने स्थितिमा अदालतले बोलाउँदा उनले जानुपर्छ र अदालतले जे चाहिँ अब त्यसको फैसला हुन्छ अब त्यसलाई मान्ने चाहिँ कुरा हुन्छ। र अर्को कुरा चाहिँ अब चाहिँ जुन चाहिँ न्यायिक क्षेत्रमा भएका विकृति विसङ्गतिका विरुद्धमा जुन के अरे चाहिँ डक्टर केसीले उठाएको आवाज हामीलाई के लाग्छ भने त्यो चाहिँ सही छ, किनभने त्यो जोखिम एउटा न एउटाले लिनुपर्ने हुन्थ्यो, त्यो जोखिम चाहिँ डाक्टर केसीले लिए र त्यसको पक्षमा जनताले सबैले
के हुन्छ हामी हेर्छौँ आज दिनभरि, त्यसपछि हामी भोलि पनि यो विषयमा यदि फलोअप गर्नु पऱ्यो भने हामी गरौँला। थ्याङ्क यू सो मच, दुवैजनालाई आभार व्यक्त गर्छु।
हजुर धन्यवाद।
आदरणीय श्रोता, आजको यो तातो बसमा हामीसँग हुनुहुन्थ्यो डाक्टर गोविन्द केसीको समर्थक युवा हामीसँग हुनुहुन्थ्यो नारायण अवस्थी, त्यसै गरी कानुनविद हामीसँग वरिष्ठ अधिवक्ता हुनुहुन्थ्यो राजन साउदसँग हामीले डाक्टर गोविन्द केसी र यतिखेर न्यायालयको बिचमा देखिएको द्वन्द जुन किसिमले देखिएको छ, एकातिर जनता सडकमा अर्कोतिर शक्तिको चाहिँ प्रमुखको रूपमा देख्नुभएका प्रधान न्यायाधीश गोपाल पराजुली बिचको जुङ्गाको लडाईँको बिचमा हामीले बहस गऱ्यौँ। सुन्नुभयो, आभार व्यक्त गर्छु। प्राविधिक रूपमा आरडी राणाजीलाई धेरै धेरै धन्यवाद दिँदै कार्यक्रमबाट आजलाई म पनि बिदा माग्छु। हवस् त, नमस्कार।
खबट खरायो बारी मा डुल्ने, बारी मा डुल्ने। आहा कस्तो राम्रो गीत कहाँबाट सिकेको
मेरो टिचरले सिकाउनु भएको
म क्यास्पियन एकाडेमीमा पढ्छु
ए हो र म पनि आफ्नो बाबालाई भनेर क्यास्पियन एकाडेमीमा नै पढ्छु
क्यास्पियन एकाडेमी भनेको त धनगढीकै पहिलो मन्टेश्वरी प्रविधिबाट बाल बालिकाको मनोविज्ञान अनुरूप पूर्ण रूपमा अङ्ग्रेजी माध्यमद्वारा पढाइ हुने ठाउँ हो नि अझ अडियो भिडियो प्रविधिको प्रयोग गरेर बाल बालिकाको समग्र विकासमा पनि सहयोग गर्छ
साथै सरस्वती पूजाको दिन विद्यालय जाने उमेर पुगेका नानीहरूको अक्षर आरम्भ रहेको हुँदा